नमस्कार, मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट म अर्जु विष्ट सल्यानी हाम्रो साथी अरविन्द सँगै। यो कार्यक्रम हरेक मंगलबार बिहान 7:30 बजेर 8 बजेसम्म रेडियो अन्नपूर्ण 93.4 र रेडियो काउसति 102.6 MHz हरेक मंगलबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.onlineannapurna.com www.nsec.org.np र www.nseconline.org लगन गरी चाहेको बेला सुन्न सक्नुहुन्छ। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र एनसेक गण्डकी प्रदेश कार्यालयले तयार पारेको कार्यक्रम हो। हामीले आजको कार्यक्रम मानव बेचबिखन तथा ओसार पसार विरुद्ध 15 राष्ट्रिय दिवसको सन्दर्भमा तयार पारेका छौं। मानव बेचबिखन मुक्त समाज हाम्रो प्रतिबद्धता, सबैको प्रयास र ऐक्यबद्धता भन्ने नाराका साथ यस वर्ष पनि मनाएका छौं। हरेक वर्ष 20 गतेका दिनमा यो दिवस मनाउने गरिन्छ। कुनै पनि मानवलाई ललाई फकाई, ढाँडछाल गरी, डर, त्रास, धाक, धम्की दिई, प्रलोभनमा पारी केही कमाउने उद्देश्यले एक ठाउँबाट अर्को ठाउँसम्म व्यक्तिलाई लैजाने कामलाई नै हामी मानव बेचबिखन भन्छौँ। वर्षिनी हजारौँ मानवहरू आन्तरिक रूपमा र वैदेशिक रूपमा बेचिएका विभिन्न सञ्चार माध्यमबाट सुनिन्छ, तर यसको यकिन तथ्याङ्क भने आउन सकिरहेको छैन। पहिले भन्दा हाल मानव बेचबिखनको तौर तरिका र माध्यमहरू फरक बनिरहेको अवस्था सर्वविदितै छ। हाल मानव बेचबिखन नयाँ आयामहरूबाट भइरहेको छ, जसमा इमेल, फेसबुक, मोबाइल फोन, मेसेन्जर, इन्स्टाग्राम आदि माध्यमबाट दलालहरू सक्रिय भई कहिले वैदेशिक रोजगारीको नाममा त कहिले विवाह गरेको र गर्ने नाटक गरी बेचबिखनको चपेटामा मानवहरू परिरहेको अवस्था छ। नेपालको संविधान 2072 मौलिक हक अन्तर्गत बालबालिकाको हकमा कुनै पनि बालबालिकालाई कारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन पाइने छैन भनी उल्लेख गरिएको छ। त्यस्तै कुनै पनि बालबालिकालाई बाल विवाह, गैर कानुनी ओसार पसार र अपहरण गरी वा बन्धक राख्न पाइने छैन भनी उल्लेख गरिएको छ। मौलिक हक अन्तर्गत महिलाको हकमा प्रत्येक महिलालाई लैङ्गिक भेदभाव बिना समान वंशीय हक हुनेछ। प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन हक हुनेछ। यसका साथै महिला विरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन। यस्तो कार्य कानुन बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भन्ने उल्लेख गरिएको छ। वैदेशिक रोजगारीको चरणमा मानव बेचबिखन निम्न तौरबाट हुने गरेको छ। भर्नाको चरणमा झुटा विवरण, धोका, भ्रम, जालसाजी आदि। पारवहन चरणमा घरबाट निस्केपछि सीमापार गर्दा नयाँ परिवेशको अवस्थामा झुक्क्याएर वा बाध्यात्मक अवस्था सृजना गरेर। विदेशमा लगिसकेपछि गन्तव्य मुलुकमा पुर्याएपछि तोकिएको नोकरीबाट हटाउने वा स्थानान्तरण, सम्झौताको उल्लङ्घन, भ्रममा पारी, गैर कानुनी बनाएर, राहदानी तथा अन्य कागजातहरू कब्जामा लिएर, सामाजिक रूपमा एक्लो बनाएर, बन्दी बनाएर, प्रलोभनमा फसाएर, एक ठाउँमा जम्मा गरेर बिक्री वितरण, कामदारलाई श्रम शोषण गर्ने उद्देश्यले अध्यागमनमा बुझ्ने वा एक ठाउँमा जम्मा गरेर बिक्री वितरण गर्ने। आजको कार्यक्रममा हामीले सामाजिक विकास महाशाखा प्रमुख जमुना पौडेलसँग गरिएको कुराकानी यहाँहरू समक्ष प्रस्तुत गर्दैछौँ।
प्रादेशिक हिसाबले पनि हाम्रो प्रदेशमा पनि व्यापक रहेको छ। अब तरिका चाहिँ नयाँ नयाँ किसिमको छ, जस्तो चाहिँ अब अहिले आएर चाहिँ वैदेशिक रोजगारीमा जाने होइन बाहनामा यसरी काममा फेरबदल उहाँ गएपछि ट्राफिक फेकमा संलग्न।
यस्तै हाइटुनका कार्यकारी निर्देशक बेनुमाया गुरुङसँग गरिएको कुराकानी, थ्री एन्जलका अध्यक्ष शारदा खत्री र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापासँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौ।
कोरोनाबाट बच्नका लागि आम नागरिक निकै सचेत हुन आवश्यक छ। के गर्दा कोरोनाको संक्रमणबाट जोगिन सकिन्छ त एक पटक ध्यान दिएर सुनौ है त।
हात नमिलाउने, त्यसको सट्टा नमस्कार गर्ने, साबुन पानीले पटक पटक हात धुने, अङ्कमाल नगर्ने, 1 मिटर जति टाढै बस्ने, ज्वरो खोकी लागेको मान्छेसँग नसुत्ने, झ्याल ढोका बन्द गरेर सानो कोठामा धेरै जना नबस्ने, जंगली जनावरलाई नसुने र बिरामी घर पालुवा जनावरको सम्पर्कमा पनि नजाने, भिडभाडमा नजाने, कपडाको मास्कले प्रदूषण मात्रै रोक्ने भएकाले सकेसम्म सर्जिकल मास्कको प्रयोग गर्ने, खोकी, ज्वरो र श्वास फेर्न गाह्रो भएको छ भने उपचार तथा परामर्शका लागि नजिकैको स्वास्थ्य कर्मीकोमा जाने।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक
कार्यक्रममा अब सामाजिक विकास महाशाखा प्रमुख जमुना पौडेलसँग गरिएको कुराकानी।
पौडेलज्यू, यहाँलाई कार्यक्रममा स्वागत छ। मानव जीवनको अवस्था गण्डकी प्रदेशमा कस्तो रहेको छ?
राष्ट्रिय स्तरमा पनि यो एकदम व्यापक छ, प्रादेशिक हिसाबले पनि हाम्रो प्रदेशमा पनि व्यापक रहेको छ। अब तरिका चाहिँ नयाँ नयाँ किसिमको छ। वैदेशिक रोजगारीमा जानु बाहनामा काममा फेरबदल, उहाँ गएपछि ट्राफिकमा संलग्न हुनुपर्ने बाध्यता, होटल रेस्टुरेन्टमा रोजगारीको अवस्थामा शोषणमा पर्न पर्ने बाध्यता, अब गरिबीको कारणले स्वैच्छिक रूपमा देह व्यापारमा संलग्न हुनुपर्ने संस्थाहरू र नेटवर्कको पनि चुनौतीको विषय रहेको अवस्था छ। त्यस्तै बाल श्रमिकको रूपमा भयो, अर्को जिल्लाबाट यो प्रदेशमा आएर चाहिँ जस्तो गिटी बालुवा नदीको किनारामा जोखिमपूर्ण काममा चाहिँ ठेकदारले पत्तै नपाइकन उहाँहरूको श्रम आधामा चाहिँ शोषण गरिरहेको वातावरण छ भने, त्यस्तै सडकमा बस्ने घरमा बस्नेलाई पनि विभिन्न प्रलोभनमा पठाएर रोजगारीको बहानामा या विभिन्न बहानामा कन्ट्री बाहिर या नजिकको अर्को जिल्लामा ओसार पसार गर्ने चाहिँ प्रक्रियाहरू देखिएको छ। सबभन्दा बढ्दो भने घरेलु श्रमिकको रूपमा, अर्को चाहिँ प्रमाण फेला पार्न गाह्रो अप्ठ्यारो परिस्थितिको चाहिँ जस्तो कल्याण गृहहरू पुनर्स्थापन गृहहरू पनि चाहिँ ओसार पसारको टार्गेट अनुगमनको टार्गेट पोइन्टहरूमा देखिएको अवस्था चाहिँ छ। अब सडकमा बस्ने पनि विभिन्न जोखिममा रहेको अवस्था छ। ग्याङ फाइटरहरूको बिचमा पनि स्थिति बेचबिखनमा संलग्नताको अवस्था प्रहरीको टाउको दुखाएको छ। ड्रग सेवन गर्ने र बेचबिखन गर्ने अपराधसँग संलग्न सम्बन्धित यो मानव बेचबिखनसँग सम्बन्धित अपराध भएको हुनाले जहाँ ड्रगको कारोबार हुन्छ, जसले ड्रग लिन्छ त्यो चाहिँ बेचबिखनमा पर्ने हाई रिस्कमा भएको अवस्था छ। वैदेशिक रोजगारीमा जाने दाजुभाइहरूको या दिदीबहिनीहरूको घर परिवार श्रीमान श्रीमतीहरू पनि यो चाहिँ स्वैच्छिक रूपमा विभिन्न परिस्थितिले बेचबिखनमा संलग्न हुनुपर्ने अवस्था छ। कोभिडले गर्दाखेरि विशेष गरेर टिन एजरहरू, युवाहरू, कलेज अब प्लस टूका घरबाट कम पकेट खर्च पठाइदिने वातावरण, यसरी यतातिर संलग्न हुनुपर्ने बाध्यात्मक अवस्थाहरू सृजना भएको अवस्था देखिन्छ। यी चाहिँ प्रत्यक्ष परोक्ष गण्डकी प्रदेश पनि यस्तो अवस्था रहेको देखिन्छ। हजुर,
मन्त्रालयले अब यी तमाम बाटाहरू छन् हिंसाका, यसको कार्ययोजना पनि वर्षेनी बनाउने र थपथप गर्दै लैजाने पनि गर्छ, योपालि चाहिँ के गराउनु भएको छ?
अहिले हामीले चाहिँ जहाँनिर चाहिँ डाइरेक्ट बेचबिखन हुने सम्भावित स्थानलाई, होटल व्यवसायलाई समस्या पर्ने भएको हुँदा त्यसलाई फोकस गरेर र अनि देह व्यापारमा संलग्न स्वैच्छिक नेटवर्कलाई फोकस गरेर कार्यक्रम लन्च भएको हुँदा यो पनि एउटा कार्य योजनाभित्रकै हो। अर्को चाहिँ हामीले अब छिट्टै नै मानव बेचबिखन विरुद्धको नीति या रणनीति ल्याउनु पर्ने र हामीसँग चाहिँ दीर्घकालीन पुनर्स्थापना केन्द्र र 8 जिल्लामा लैङ्गिक हिंसा विरुद्धको सेवा केन्द्रहरू छन्, तीलाई पनि अझ सक्रियता साथ बजेट व्यवस्थापन र निरन्तर सञ्चालन गर्न पर्ने वातावरण छ। अहिलेको हकमा चाहिँ हाम्रो चुनौती भनेको पोखरा 33 रहेको प्रादेशिक मानव बेचबिखन विरुद्धको दीर्घकालीन पुनर्स्थापना केन्द्र सञ्चालन गर्न सकियो भने यो चाहिँ अब मापदण्ड पनि बनिसकेको छ, संस्था पनि छनौट भइसकेको छ, मात्र चाहिँ महानगरपालिका र 33 वार्डको वार्ड अफिस र प्रदेश मन्त्रालयसँग एक चरणको चाहिँ मिटिङ बसेपछि यो छिट्टै नै यो सञ्चालनमा आउँछ। प्रहरीले त आफ्नै किसिमको योजनाहरू छ, महिला सेलहरू छन् होइन, त्यसको चाहिँ हटलाइन सर्भिसहरू छ, अब हाम्रै मन्त्रालय पनि हटलाइन सर्भिस छ भनौँ 10-9-8 छ, यिनीहरू सबै चाहिँ एक्टिभ भएर चाहिँ काम गरिरहेको अवस्था छ। एन्ड हुने अपराध होइन, यो नयाँ नयाँ किसिमले चाहिँ बढ्दै जाने अपराध भएको हुँदा चाहिँ इन्टरनेटको माध्यमबाट पनि ओसार पसार बढ्ने, प्रेमको नाउँमा या चाहिँ विवाहको नाउँमा या बाल विवाहको नाउँमा या चाहिँ भागी विवाहको नाउँमा भए पनि यो पनि अब एक किसिमले अप्रत्यक्ष किसिमले बेचबिखनको हाई रिस्कमा पर्ने क्रियाकलापहरू देखिएको चाहिँ छ।
पहिला पहिला अब बाल बालिका र महिला हिंसामा परे, बेचबिखनमा परे भन्दै आएकोमा अहिले यसका दायरा यसका आयामहरू धेरै थपिएका छन् होइन?
थपियो त पक्कै पनि, किनभने पहिला महिलाहरूलाई मात्रै टार्गेट गरिन्थ्यो, अब अहिले चाहिँ महिला पुरुष इबोला इन्डो यस्तो एउटा टेक्निकल वर्ड छ नि त होइन, पुरुषहरू पनि त्यहाँ व्यापारमा संलग्न हुँदैछ यो हाइवे एरियामा होइन। तेस्रो लिङ्गी अल्पसंख्यकहरू पनि उहाँले त अर्को रोजगारी नै पाउँदैन, यो बाहेक उपाय नै छैन भनेर केही साथीहरूले चाहिँ स्पष्ट रूपमा भन्नुभएको पनि छ। यसरी चाहिँ वैकल्पिक रोजगारीमा कसरी चाहिँ उहाँहरूलाई संलग्न गराउन सकिन्छ भन्ने मन्त्रालयको हामी सबै सरकारवालाको चाहिँ रणनीतिक योजना चाहिँ रहेको छ।
कानुन ऐन नियम संशोधन वा परिमार्जन गर्नुपर्ने वा छिटो हुनुपर्ने कहिले काहीँ सरकारवालाका आवाजहरू पनि आउने गर्छन्, यतातिर केही काम भइरहेको छ?
कानुन तथा नीति निर्माणको काममा पनि हामी काम गरिरहेको छौँ। अब जम्मा चारजना ह्युमन रिसोर्सेस छौँ हामीहरू। पहिलाई हेर्दाखेरि चाहिँ यतिको जनशक्तिले चाहिँ कति गर्न सक्ने भन्ने चाहिँ चुनौती चाहिँ छ। तथापि अहिले चाहिँ बाल बालिका सम्बन्धी ऐन त्यसपछि अब यही वर्ष 21 कार्यविधि बनाइसकेका छौँ। मापदण्ड फेरि हामी अब 11 जिल्लाको फेरि मापदण्ड कार्यविधि बनाउने तर्खतमा लगभग आधा बनाइसकेका छौँ। त्यस्तै अब अर्को चाहिँ अब अपाङ्गता नीतिको चाहिँ विभिन्न चरणमा हामी छलफल भइसकेको छ र अब लास्टको पोलिसी मेकिङ लेभलको छलफल हुन बाँकी छ। त्यस्तै हामी लैङ्गिक समानतामा पनि अलिकति खाका बनाइसकेका छौँ। सेड्युल मिलाएर थोरै जनशक्ति भए पनि काम गर्नुपर्छ भन्ने चाहिँ प्रतिबद्धता चाहिँ रहेको छ हजुर।
यहाँलाई यो समयको लागि धेरै धेरै धन्यवाद छ पौडेलज्यू।
हाम्रो मन्त्रालयलाई सम्झिनु भएकोमा हाम्रो सम्पूर्ण मन्त्रीज्यू सचिवज्यू लगायतको सम्पूर्ण टिमबाट चाहिँ हार्दिक आभारी छ हजुर। नमस्कार।
यस्तै हामीले एट्युनका कार्यकारी निर्देशक विनुमाया गुरुङसँग कुराकानी गरेका छौँ। त्रिएन्जेलका अध्यक्ष शारदा खत्री, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापासँग कुराकानी गरेका छौँ। सुनौ उहाँहरूको कुराकानी अबको क्रममा। विनुमाया गुरुङज्यू नमस्ते, यहाँलाई कार्यक्रममा स्वागत छ।
नमस्कार, धन्यवाद। मानव बेच बिखनको जुन अहिले जुन हामी सङ्घीयता भन्छौँ र कोभिडको परिप्रेक्ष्यमा 16 चाहिँ हामीले अन्तर्क्रियात्मक कार्यक्रम पनि गरेको थियौँ। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षलाई तिनटै पदाधिकारीज्यूलाई पनि ज्ञापन पत्र हामीले बुझाएको छौँ। त्यसमा हामीले यो समयमा आयोगबाट गर्नुपर्ने पहलको बारेमा पनि हामीले ध्यान आकर्षण चाहिँ गराएको थियौँ।
मानव बेच बिखन विरुद्धको समाज हामी निर्माण गरौँ भनेर लागिरहेका छौँ, अहरात खटिएका छौँ, प्रतिबद्धता सधैँ चाहिँ भइरहेको छ, प्रयास पनि छ र ऐक्यबद्धता भनिरहनु पर्ने पनि भयो। बेला बेलामा उपद्रव भइरहने यो यहाँनिर किन कमजोरी भइरहेको जस्तो लाग्छ? अलिकति असम्म लागिरहने कुरा पनि होला होइन हजुर?
तपाईँले भन्नुभएको पनि ठिकको कुरा हो, स्वाभाविक हो। तपाईँ मात्र होइन, यो त यो अभियानमा लागेकाहरू पनि कतिपय अभियान कर्मीले स्वयं पनि महसुस गर्नुहुन्छ। अब मै यो अभियानमा लागेको 17-18 वर्ष हुन लागिसक्यो होइन। हामी भन्दा आग्रज यहाँ 20 वर्षदेखि लागेका आग्रजहरू पनि हुनुहुन्छ। यत्रो वर्षदेखि हामी अब सरकारी निकायहरूकोबाट पनि त्यतिकै प्रयास भइरहेको छ होइन। हजुर, जस्तो मिडिया कर्मीहरूले पनि बेला बेलामा यसमा साथ दिइरहनु भएको छ। तपाईँले जुन एकदमै एउटा एकदम स्वाभाविक रूपमा सर्वसाधारणको उसमा आउने एउटा विचार स्वाभाविकै हो, किनकि र कतिपय तपाईँले भन्दाखेरि कतिपयले यो अभियान कर्मी पनि होइन यसमा लड्दा लड्दा पनि त्यति थाकि पनि सके भन्छौँ होइन। तर किन हामीले भनेको अपेक्षित उपलब्धि प्राप्त गर्न सकेको छैन भन्ने कुराहरू भन्नुहुन्छ। हामीले पनि यस विषयमा विश्लेषण गरिरहँदाखेरि विभिन्न उसमा गरिरहँदाखेरि कारण चाहिँ भन्न चाहन्छु, किन जुन मानव बेच बिखनको एउटा बहुआयामिक यसको जुन एउटा प्रकृति छ, एक नम्बर त्यो यसको कारण हो। किनकि मानव बेच बिखन भनेको यो चाहिँ बेच बिखन भनेको कुनै पनि समस्याको जड होइन कि, यो यसको प्रभावको रूपमा आउने हो मानव बेच बिखन। अनि त्यसको प्रभाव भनेको त्यसको जड अथवा कारण कारक तत्त्वमा जबसम्म हामीले सम्बोधन गर्न सक्दैन त्यसले चाहिँ गर्दैन। अब केही कारक तत्त्वहरूमा मैले त्यसले गर्दा यो बहुआयामिक समस्या छ, किनकि यो बेच बिखन चाहिँ एउटा प्रभाव इम्प्याक्टको रूपमा मात्र आउने हो। तर यो किन हुन्छ भन्दाखेरि हामीले यसको सामाजिक, आर्थिक, लैङ्गिक, सांस्कृतिक सबै कारणले चाहिँ जबसम्म हामीले सम्बोधन गर्न सक्दैनौँ तबसम्म यसमा हुँदैन। र दोस्रो कारण चाहिँ यसको परिवर्तित स्वरूप हो, यसले हामीले यसको डाइमेन्सन चेन्जिङ भन्छौँ कि, यो यसको प्रकृति र स्वरूपहरू परिवर्तन भइरहन्छ। अब हिजो अस्ति भर्खर हामीले चेलीबेटी बेचबिखन भन्थ्यौँ, अब चेलीबेटी बेचबिखनमा मात्रै सीमित रहेन। अब अहिले किन हामी मानव बेचबिखन भन्छौँ, किनकि अब चेलीबेटी मात्र नभएर पुरुषहरू बालकहरू पनि बेचबिखनमा पर्छन्। र हिजो अस्ति हामी बम्बईको कथी अथवा यौन शोषणको लागि अथवा वेश्यावृत्तिको लागि मात्र भन्थ्यौँ, अहिले त्यो अवस्था रहेन। अहिले चाहिँ यो अङ्ग प्रत्यारोपणको लागि, किडनीको लागि, छालाको लागि होइन तपाईँको त्यस्तो त्यस्तो नयाँ नयाँ इभन साइबर ट्राफिकिङको रूपमा पनि अवस्था भइसकेको छ. र हिजो अस्ति हामीलाई कसैले फकाउला तपाईँले बिहा माया जालमा पारेर भरेर हामी त्यसरी जागरण गर्थ्यौँ भने अहिले चाहिँ तपाईँले त्यो गर्नै पर्दैन. एउटा देशबाट अर्को विश्वको अर्को कुनामा बसेको व्यक्तिले सहजै रूपमा एउटा नेपालको गाउँकोले साइबर भनौँ यो इन्टरनेटबाट ललाइन सहकारी गरेर प्रलोभन देखाएर वैदेशिक रोजगारको नाममा पनि जुन जोखिमपूर्ण बेचबिखन भइरहेको छ त्यस्तो पनि हुन सक्छ. यो गर्दाखेरि यसको जुन बहुआयामिक समस्या र यसको स्वरूपहरू परिवर्तन र यसको जुन एकीकृतमा यसको सम्बोधन, किनकि यसमा यो महिला र बालबालिकाको इस्यु मात्र नरहेर मानव अधिकारसँग सम्बन्धित भयो यो
महिला
हजुर अनि सबैले त्यसमा प्रयास पनि गर्नु पर्ने कि हामीले सरकारी निकायको रूपमा पनि हेऱ्यौँ भने यो फेरि पनि महिला र बालबालिका ज्येष्ठ नागरिक मन्त्रालयको मात्रै बढी जिम्मेवारीको रूपमा देखिन्छ होइन. यसमा फेरि निकाय सङ्घ संस्था मात्र होइन, सरकारी निकाय मात्र होइन कि निजी क्षेत्रको पनि योगदान आवश्यक छ होइन, संचार जगतको पनि यसमा यतिकै आवश्यकता छ.
यहाँ ठिक ठाउँमा आइपुग्नु भयो. उसो भए संविधानले ऐन कानूनले भनेको कुरा पनि भयो, हरेक घरका नागरिकले आफ्नो कर्तव्य पालना गरिदिनु पर्छ होला भन्दा के भन्नु?
एकदम एकदम व्यक्तिको पनि जिम्मेवारी हुन्छ कि जुन व्यक्ति जोखिममा पर्न लागेको व्यक्ति आफू पनि सचेत हुनु पर्यो. त्यसपछि अब संघ संस्था राज्य त छँदै छ, किनकि अहिले फसाउने तरिका पनि त्यतिकै नयाँ नयाँ तरिकाहरू आइरहेका छन्. प्रविधिको हामीले नराम्रो प्रयोग पनि भइरहेको छ, बेचबिखनको लागि पनि प्रयोग भइरहेको हामी पाउँछौँ. तर प्रविधिले नै हामीलाई बच्नको लागि पनि प्रयोग गर्न सक्छौँ कि त्यो चाहिँ त्यति जति गर्नुपर्ने त्यो भइरहेको अवस्था छैन. व्यक्ति आफू पनि सचेत हुनु पर्यो.
नेपालको सिनारियो के छ भन्दाखेरि कस्तो लाग्छ हजुरलाई?
तपाईँले त्यो प्रश्न एकदम ठिक गर्नुभयो. दुईटा कुरा छ, एउटा चाहिँ हाम्रो देश संहितामा गइसकेपछि त्यो संहिता अनुसार हाम्रो धेरै कुरा मानव बेचबिखनसँग सम्बन्धित ऐन कानुनहरू अझै पनि संशोधन भइसकेको अवस्था छैन. अब 2072 हाम्रो संविधान आएको 5 वर्ष बढी भइसकेको छ, तर तपाईँहरूले अझै पनि धेरै त्यस्तो संयन्त्रहरू जो चाहिँ मानव बेचबिखन नियन्त्रणका लागि कानुनहरू छन् त्यसमा संशोधन भइसकेको अवस्था छैन. बाल बालिकाको ऐन पनि 2075 आयो, अहिले 4 वर्ष भइसकेको छ, अहिले पनि त्यो बाल बालिका सम्बन्धी ऐनको नियमावली आइसकेको छैन. जसले गर्दाखेरि त्यो नियमावलीले बाल बालिकाको संरक्षणको लागि गरेको प्रावधान जस्तो कि बाल कल्याण अधिकारी लगायतको जुन व्यवस्था गरेको थियो जसले एटलिस्ट यो संहितामा न्याय गइसकेपछि, किनकि अहिले त जुन जिल्ला जिल्लामा पहिला बाल बाल थियो त्यो त खारिज भइसक्यो. अब त्यहाँ एउटा ग्याप भनौँ न, एउटा लुगा फुगा हाल्नु अगाडि भन्दा अर्को लुगा रेडी हुनु पर्यो नि त होइन, अर्कै लुगा रेडी छैन भनेर समस्या भयो नि त. त्यो भाग त्यहाँनिर चिसो अवस्था भइरहेको छ कि त्यो ग्याप फुलफिल नहुँदाखेरि त्यो ग्यापमा झन् दलालहरूले बढी मौका पाए. र तेस्रो कुरा मैले यहाँ के भन्न चाहेँ, यो संहिताको परिप्रेक्ष्यमा अब 77 मानव बेचबिखन विरुद्धको यो युएनको पालनमा प्रोटोकल भनेर भन्छौँ हामीले, त्यो अनुमोदन भइसकेको अवस्थामा त्यो अनुसार पनि बेचबिखन विरुद्धको ऐन वैदेशिक रोजगार श्रम ऐनमा संशोधन हुनुपर्छ, त्यो पनि ढिलो भइसकेको अवस्था छ. यो चाहिँ कतिपय कुरामा यसले असर पारिरहेको छ अहिलेको परिस्थितिमा.
स्थानीय सरकारले स्थानीय निकायहरूले त गर्न सक्थे होला नि होइन?
हो हजुरले एकदम ठिक भन्नुभयो, किनकि हो यो तपाईँले भन्नुभयो यो विभिन्न झमेलाले गर्दाखेरि नै वास्तवमा यो जुन मैले जुन कतिपय नीतिगत व्यवस्था गर्नुपर्ने संशोधन गर्नुपर्ने घरेलुकरण गर्नुपर्ने हो यो विभिन्न झमेलामा परेको कारणले पनि उहाँहरूले यो कुरा प्राथमिकतामै परिरहेको अवस्था छैन कि म त्यही भन्न चाहन्छु. किनकि कोभिडले गर्दाखेरि अहिले पनि निरन्तर रूपमा हाम्रो सदस्य संस्थाहरूलाई इन्डियाबाट रेस्क्यु गरिरहेको अवस्था र फिर्ती गरिरहेको अवस्था छ. अस्ति भर्खर पनि हजुरले सुन्नुभयो होला, श्रीलङ्काबाट पनि 25-26 महिला मन्त्रालयकै नेतृत्वमा महिलाहरूले पनि फर्काएको अवस्थाहरू छ. र यो भइरहँदाखेरि यो कोभिडमा जाने मान्छे जोखिएको छैन, सङ्ख्या अलिकति घटेको होला, तर यसको ठुलो जोखिम चाहिँ कहाँ परेको छ भने अहिलेको परिप्रेक्ष्यमा कुरा गर्दाखेरि धेरै को रोजगारी गुमेको छ, त्यसमा पनि अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको रोजगारी गुमेको अवस्था छ. हाम्रो धेरै संस्थाहरूले मनोरञ्जन क्षेत्रमा पनि काम गर्नुहुन्छ, उहाँहरूको अनुसार जब अब हजुरले थाहा छ यो होटल व्यवसाय त टोटली नै बन्द नै भएको अवस्थामा धराशायी नै भएको अवस्थामा रेस्टुरेन्टहरू होइन त्यस्तो मनोरञ्जनको क्षेत्र र अनौपचारिक क्षेत्रका कामहरू बन्द भएको कारणले त्यो श्रमिकहरूको चाहिँ भनौँ न काम खोजिँदाखेरि जीविको उपार्जनको खोज्दाखेरि उहाँहरू एकदमै ठुलो ठुलो रिस्कमा परिरहनु भएको छ.
कुराकानी गरिदिनु भयो यहाँलाई धेरै धेरै. धन्यवाद छ।
हजुर एकदमै धेरै धेरै धन्यवाद। मलाई याद छ हजुरले विगतमा पनि हजुरले यो विषयमा उठान गरिदिनु भएको थियो, मानवीय शिक्षण विरुद्ध केही कुराहरू गर्ने जुन मौका दिनुभएको छ त्यसको लागि पनि म हृदयदेखि नै आभार पनि व्यक्त गर्न चाहन्छु।
नमस्ते।
हजुर धन्यवाद।
खत्रीज्यू नमस्ते।
हजुर नमस्कार,
यहाँलाई कार्यक्रममा स्वागत छ।
धेरै धन्यवाद।
15 यो मानव बेचबिखन तथा ओसार पसार विरुद्धको दिवसको सम्झना कसरी गर्नुहुन्छ?
दिवस मनाइरहँदा वर्षमा एक दिन आउने दिवसको लागि कसैको लागि हो भने हामी त्यही इस्युमा 365 दिनै दिन रातै हामी यसैमा खट्ने भएको भएर यो दिवसको दिनमा आउँदा वर्षभरि काम गर्दा अब चाहिँ समाजबाट यो मानव बेचको ओसार पसारको समस्या हट्यो गयो अब चाहिँ छैन भनेर घोषणा गर्ने दिन कहिले आउँला भन्ने मात्रै लाग्छ। किनभने वर्षभरि काम गरिन्छ, धेरैहरूको पीडाहरू छ, उनीहरूले झारेको आँसुहरू कसरी पुस्ने कसरी रोक्ने होला त्यो आउने वर्षको मानव जीवन ओसार पसारको दिवसमा भन्ने चाहिँ हामीलाई लाग्छ। तर हरेक वर्ष यस्ता दिवसहरू आइरहँदाखेरि ती आँसुका भेल पनि रोकिएनन्, मानव बेचबिखन तथा ओसार पसारका समस्याहरू पनि रोकिएनन्, ती गर्ने मानिसहरूका मन पनि परिवर्तन भएको छैन। त्यही भएर यो दिवसलाई कसरी लिने भन्दा रोकिन पाए हुन्थ्यौँ, हरेक वर्ष दिवसमा चाहिँ अब यो समस्या छैन भनेर राज्यकै तर्फबाट घोषणा गर्ने दिन आइदिए हुन्थ्यो भन्ने लाग्छ।
अब हामीले मानव बेचबिखन मुक्त समाज बनाम हाम्रो प्रतिबद्धता छ, सबैले प्रतिबद्धता जनाम भनेर भनिरहेका छौँ, सबैको प्रयास र ऐक्यबद्धता यसपालि यो नारा पनि रहेको छ, ऐक्यबद्धता पनि हुन्छौ भने तर जवाबदेहिता पनि कता कतामा ल्याक भइरहेको पाइन्छ?
एकदम पाइन्छ। जस्तो जवाबदेहिता भन्दाखेरि अब सबैजना नागरिक समाजको तर्फबाट प्रत्येक देशको नागरिकले राज्यतिरै मुख ताकेको हुन्छ, होइन, ताक्नु पनि स्वाभाविक हो, होइन, मैले पनि त्यतातिर ताक्छु। तर जवाबदेहिता भनेको प्रत्येक व्यक्तिबाट आउनुपर्छ, एउटा सचेत नागरिक, प्रत्येक परिवार घरमा समाजमा बसेको प्रत्येक नागरिकबाट पनि जवाबदेहिता आयो भने र यो समस्याको समाधान गर्नु होइन समस्या आउनबाटै रोक्नुपर्छ भनेर अब यो बेचबिखन तथा ओसार पसार भनेको त एउटा ओसार पसारमा पर्छ र एउटाले पार्ने काम गरिन्छ नि त। त्यही भएर पार्ने व्यक्ति पनि सचेत भएर जसले बेचबिखन तथा ओसार पसार गर्नुहुन्छ, जसले त्यसलाई आफ्नो पेसाको रूपमा लिनुहुन्छ, ती व्यक्तिदेखि लिएर हामीले प्रत्येक एउटा सचेत नागरिक समाज अनि समाज जनप्रतिनिधिहरू सरकार होइन अनि सरकारमा भएका नीति नियमहरूका कुराहरू पनि छन्। अन्तर्राष्ट्रिय महासन्धिको पक्ष राष्ट्र पनि हो, महासन्धिहरूमा नेपालले साक्षर पनि गरेको छ। तर त्यो पक्ष राष्ट्र हुँदै गर्दाखेरि कस्ता कस्ता नीति नियमहरू बनेका छन् त, अन्तर्राष्ट्रिय लेभलमा कस्ता कस्ता नीति नियममा हामीले हस्ताक्षर गरेका छौँ त, ती हस्ताक्षर गरेका नीति नियमहरू चाहिँ नेपालको संविधानमा छन् कि छैनन् त, यदि छन् हामीले पालन गरेका छौँ कि छैनन् त भन्ने कुरा सरकारले आफै पोलिसी जसले नीति नियमहरू बनाउँछ र कार्यान्वयन गराउने ठाउँमा सरकार छ भने सरकार चाहिँ मेन रूपमा जवाबदेही हुनुपर्छ, होइन, त्यसपछि द्वारा भनेका नीति नियमलाई सही ढङ्गले कार्यान्वयन गर्ने पाटोमा राज्य कहाँनिर चुकेको छ भनेर खबरदारी गर्न सचेत नागरिक समाज पनि उत्तिकै सचेत भएर लाग्नुपर्छ र त्यसलाई कार्यान्वयन गराउने पाटोमा लाग्नुपर्छ। त्यो हुँदै हुँदै जाँदाखेरि प्रत्येक व्यक्तिमा गएर पनि ठोकिन्छ, उहाँहरूले आफैले पनि मैले गल्ती गरेँ भनेर महसुस गरेर कानुनको सजायको दायरामा उभिन सक्नु पर्यो र उभिन दिन पनि पर्यो। त्यो लबिङ गर्दै गर्दाखेरि हामीलाई परेको अप्ठ्यारो जसले चाहिँ सरकार प्लस नागरिक समाज र सामाजिक सङ्घ संस्थाहरूले जसले चाहिँ यो खोर्नु हुँदैन, नीति नियमलाई मिस्नु हुँदैन भनेर लागेका छौँ, त्यसको चाहिँ नीति नियम गराउने ठाउँमा कार्यान्वयन गराउन पुर्याउँदाखेरि चाहिँ सजायको भागीदार बनाउँदाखेरि हामीलाई पनि असाध्य कठिनाई र अप्ठ्यारो परेको कुराहरू छ।
कार्यान्वयनमै अहिलेसम्म समस्या कार्यान्वयनमै देखिरह्यो, होइन,
समाज परिवर्तन छ, समाज परिवर्तनशील हुँदाखेरि मान्छेका मनोविकास मनोवृत्ति पनि परिवर्तनशील हुन्छन्, तिनको लागि नयाँ नीति नियम बनाउने नै पर्दैन त होइन, पर्छ, तर अहिले बनाएको नीति नियम जुन नेपाल सरकारको संविधानमा लेखिएका मानव बेचबिखन तथा ओसार पसारको लागि बनेका नीति नियम छन् यिनीहरूलाई सही ढङ्गले कार्यान्वयन गर्न सक्ने हो भने 90% मानव बेचबिखन तथा ओसार पसारको समस्याको समाधान हुन्छ भन्ने चाहिँ मलाई लाग्छ।
हस्, यो समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद।
धेरै धन्यवाद।
कास्कीमा नयाँ सिसा पाउनु भएको छ रमेश थापाज्यू, भएकै कार्यकक्षमा जिल्ला प्रहरी कार्यालय कास्कीमा आएको छु। एसपी साहब नमस्ते।
हजुर नमस्कार,
यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
कस्तो छ एसपी साहब, तपाईँ यहाँको सिनारियो कस्तो देख्नुभयो मानव बेचबिखनको कास्कीमा?
यो पोखराको हकमा कुरा गर्नुपर्दाखेरि पोखरा कस्तो छ भने 76 जिल्लाकै मानिसहरू चाहिँ आवत जावत गर्ने र चाहिँ यहाँ आउने बस्ने एउटा डेस्टिनेसनको रूपमा चाहिँ कास्की रहेको छ। आउनु एउटा प्रयोजन हुन्छ र अर्को चाहिँ कुनै पनि कुत्सित र आपराधिक मनसाय भएको मान्छेले यहाँ अपराधहरू गर्न सक्ने अवस्था पनि रहन्छ। विशेष गरी मानव बेचबिखनको विषयमा चाहिँ हामीले के देखेका छौँ भन्दाखेरि एउटा कास्की जिल्लाबाटै पनि ओरिजिनेट भएको अवस्था देखिन्छ र अर्को अवस्था चाहिँ मुख्यत यहाँ चाहिँ एउटा हबको रूपमा चाहिँ प्रयोग गर्ने त्यो अवस्था पनि देखिन्छ। पर्यटकीय सहर भएको कारणले गर्दाखेरि मानिसलाई महिलालाई जबरजस्ती यौन धन्दामा लगाउने भन्ने त्यो एउटा चाहिँ समस्या पनि यहाँ रहेको छ।
यसको रोकथामको लागि अब यहाँको नेतृत्वको टिमले केही कार्ययोजना सहित जाँदै हुनुहुन्छ। सरकारी नेपाल प्रहरीको कार्ययोजना त छँदैछ होइन, त्यसमा केही थप्ता पनि पार्नु भएको छ कि कस्तो छ?
तपाईँले सही कुरा गर्नुभयो। निश्चय नै यस्ता जघन्य प्रकृतिका मानवता विरोधी अपराधहरू रोकथाम गर्नको लागि, सचेतना जगाउनको लागि, पीडकलाई चाहिँ कानुनी दायरामा ल्याउनको लागि र पीडितलाई संरक्षण र मनोपरामर्श दिनको लागि हामी लगायत विभिन्न सङ्घ संस्थाहरू, सरकारी गैर सरकारी सङ्घ संस्थाहरूको चाहिँ सहयोग निश्चय नै आवश्यक छ र हामीले विगतदेखि नै त्यो सहकार्यलाई जुन गरिआएका छौँ त्यसलाई अझ सघन रूपमा चाहिँ सहकार्य र संवादको कुराहरू अगाडि बढाउनेछौँ र विगतमा उहाँले सहयोग गरेको नै देखिन्छ र आगामी दिनमा नै यी कुराहरू हामीले निरन्तर रूपमा चाहिँ गर्नेछौँ। यहाँको जुन मानव बेचबिखनको एउटा समस्या छ यसलाई हामीले चाहिँ रुट कजलाई पत्ता लगाएर त्यसलाई शून्य रूप दरमा चाहिँ झार्नलाई कसरी काम गर्न सक्छौँ भन्ने नै हाम्रो सोच छ र त्यही अनुसार नै हामीले चाहिँ कार्ययोजना बनाउने र सरकारवाला निकायहरूसँग चाहिँ सहकार्य गर्ने योजना बनाएका छौँ।
रोकथामका लागि राज्यका नीति कार्यक्रमहरू अहिलेसम्मका पर्याप्त नै छन् कि वा आफ्नो तर्फबाट पनि केही आवश्यकता बोध गर्नुभएको छ?
नेपाल सरकारको तर्फबाट सिङ्गो मन्त्रालय नै यसमा चाहिँ यो कार्यमा चाहिँ इन्भल्भ रहनु भएको छ। त्यसै गरी नेपाल प्रहरीको हाम्रो अपराध अनुसन्धान विभाग लगायत मानव बेचबिखन नियन्त्रण ब्युरो, मानव बेचबिखन अनुसन्धान ब्युरोको रूपमा चाहिँ हाम्रो स्पेसल एउटा चाहिँ युनिट नै छ र जिल्ला प्रहरी कार्यालयमा पनि हाम्रो चाहिँ सोही अनुरूपको एउटा संरचनाहरू छ। हामीले कतिपय कुराहरू स्ट्रक्चर प्लानको रूपमा चाहिँ हामीले गरेका छौँ भने केही अकल्पनीय चाहिँ र हामीले प्रक्षेपण गरेका भन्दा फरक किसिमका चुनौतीहरू आयो भने हामी सरकारवालाहरूसँग बसेर कसरी जाने, कसरी चाहिँ काम गर्न सकिन्छ, तपाईँहरूको यसमा चाहिँ के भूमिका रहन्छ भन्ने हिसाबले नै हामी छलफल गरेर हामी उहाँहरूको साथ सहयोग साथ हामी चाहिँ काम गरेको अवस्था छ।
यो बेसी त महिला बालबालिकासँग गाँसिँदै आएको संवेदनशील विषय हो र अहिले त यसबाहेक पनि यसको दायरा अलिक फरक भएको छ, हिंसाको दायरा पनि फरक भएको छ, समय परिस्थिति अनुसार यसका स्वरूपहरू पनि बदलिएका छन्। यो सँगै कानुनी उपचार जोड्दाखेरि के भन्नु?
कास्की प्रवेश गर्ने नाकाहरू जस्तो मजुवा चेकपोस्टहरू छ, त्यसै गरी चाहिँ यता छोरेपाटनको चेकपोस्टहरू छ, हेम्जाको कुराहरू पनि छ, हेम्जाको पनि प्रहरी छ, वडा प्रहरी कार्यालयहरू लगायत अन्य कार्यालयहरूमा पनि हाम्रो स्पेसल एउटा चाहिँ युनिटहरू पनि रहन्छ यो विषयमा चाहिँ काम गर्नको लागि। जिल्ला प्रहरी कार्यालयमा पनि एउटा चाहिँ हाम्रो संरचना तदनुरूपको चाहिँ संरचनाहरू खडा गरेका छौँ। विगतको देखुन नै हामीले यसलाई चाहिँ अलि शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्छ भन्ने एउटा सोचका साथ हामीले चाहिँ काम गरिआएका छौँ। अपराधलाई चाहिँ जघन्य प्रकृतिको कसुरको रूपमा चाहिँ लिएको छ। अहिले चालु आर्थिक वर्षमा मात्रै हामीले चाहिँ साउनभन्दा यताको चाहिँ 4 मुद्दाहरू हामीले चाहिँ दर्ता गरेको अवस्था छ। कास्की भनेको 76 जिल्लाको एउटा चाहिँ ट्रान्जिट पोइन्टको रूपमा पनि हुनसक्छ। त्यसलाई हामीले चाहिँ विभिन्न नाकाहरूबाट आउने निगरानी गर्ने, चेक पोइन्टहरू राख्ने, प्रहरी सक्रियता बढाउने त्यो एउटा स्ट्राटेजीमा छ र अर्को सहरभित्र हुन सक्ने कुनै पनि चाहिँ यौनजन्य गमनका कुराहरू त्यसलाई पनि हामीले नियन्त्रण र सन्धानको दायरामा लिएर आउने एउटा चाहिँ अभियानै थालेका छौँ। प्रदेशको राजधानी भएको कारणले यस प्रदेश अन्तर्गतको जिल्लाहरूबाट यहाँ ल्याएर जम्मा गर्ने, यहाँबाट चाहिँ अन्यत्र सप्लाई गर्ने त्यो एउटा सम्भावना पनि रहन्छ। त्यसतर्फ पनि हामी सचेत रहेका छौँ र हाम्रो परिचालन त्यस अनुरूप पनि छ र जहाँसम्म कानुनी एउटा चाहिँ कारवाहीको कुराहरू छ यी सबै कसुरहरूमा चाहिँ हामीले मानव बेचबिखन तथा ओसार प्रसार नियन्त्रण ऐन 2064 छ सोही बमोजिम चाहिँ पर्याप्त प्रमाणहरू सङ्कलन गरेर र पीडितलाई न्याय र पीडकलाई चाहिँ हदैसम्मको कानुनी कारवाही गर्ने हाम्रो गराउने हाम्रो नीति, हाम्रो चाहिँ कार्ययोजना, हाम्रो चाहिँ रणनीति रहेको छ। त्यही अनुसार नै हामीले काम कारवाही गरिरहेका छौँ।
प्रहरीले एक्लै लखर लखर हिँडेर दौडेर मात्रै पनि भएन, अरूरात्र खटिरहेको छ, यसमा नागरिक समाजले पनि भूमिका खेलिदिनुपर्छ होला, सरकार राख्ने संघ संस्थाहरूले पनि सघाउनु पर्छ होला, के आह्वान गर्नुहुन्छ?
तपाईँले एकदमै सही कुराहरू उठाइदिनु भयो। हामी प्रहरी एउटा चाहिँ कानुन कार्यान्वयन गर्ने अनुसन्धान गर्ने एउटा चाहिँ निकाय हो। कतिपय सूचनाहरू आउँछन् हामी प्रहरीकामा र हामीलाई थप सूचनाहरू र चाहिँ पीडितको संरक्षण पीडितकोलाई चाहिँ मनोपरामर्श दिने सन्दर्भमा चाहिँ हामीलाई विभिन्न सङ्घ संस्थाहरू विभिन्न निकायहरूको चाहिँ सहयोग आवश्यक पर्छ। सूचना उपलब्ध भयो भने त्यो अनुसारको चाहिँ हामीले चाहिँ केसलाई डेभलप गर्छौँ र पीडितसम्म पुग्न हामीलाई चाहिँ सहज हुन्छ र त्यो पीडितलाई चाहिँ हामीले कसरी चाहिँ उनलाई संरक्षण दिने, कसरी एउटा चाहिँ परामर्श दिएर प्रमाणहरू सङ्कलन गर्ने, त्यो घटनाको बारेमा चाहिँ जानकारी लिने भन्ने सम्बन्धमा चाहिँ विभिन्न सङ्घ संस्थाहरू लगायत उहाँहरू त्यही सेक्टरमा चाहिँ काम गरेका विज्ञहरूको चाहिँ सहायताको आवश्यक पर्छ। र म के भन्न चाहन्छु भने यो एउटा मानवता विरोधी एउटा अपराध भनौँ, यो चाहिँ हाम्रो मानव सभ्यताकै एउटा कलङ्कको रूपमा चाहिँ रहेका यी अपराधहरूको न्यूनीकरण गर्न, पीडकलाई दण्ड दिन र पीडितलाई चाहिँ न्याय दिनको लागि विभिन्न सङ्घ संस्थाहरू, नागरिक समाज, समाजका सम्पूर्ण तह तब्काको चाहिँ सहयोग प्रहरीलाई आवश्यक पर्छ। दिवसको अवसरमा चाहिँ म यी घटनाहरूको विरुद्ध साथ र सहयोग दिनु हुन म सम्पूर्ण सरकारवाला निकायहरूलाई चाहिँ म आग्रह गर्न चाहन्छु।
हस् एसपी साहब, समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद छ।
हजुर धन्यवाद, एउटा समसामयिक विषयमा यहाँले मलाई बोल्ने अवसर दिनुभयो, यसको लागि पनि यहाँलाई धेरै धेरै धन्यवाद।
अब यहाँनिर मानवाधिकार समाचार। अनौपचारिक क्षेत्र सेवा केन्द्र एनसेक गण्डकी प्रदेशको आयोजनामा मानवाधिकार समूहका सदस्य र सरकारवालाहरूको लागि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी दुई दिने तालिम रूपा गाउँपालिकामा सम्पन्न भएको छ। कियोस परियोजना अन्तर्गत भदौ 16 र 17 गते सञ्चालन गरिएको उक्त तालिममा मानवाधिकार समूहका सदस्य, जनप्रतिनिधि र सरकारवालाहरू सहभागी थिए। इन्सेक नवलपरासुले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न भदौ 16 गते विनय त्रिवेणी गाउँपालिका एकको भानुदय नमुना माविमा रहेको बाल अधिकार चेतना समूहलाई 10,000 रुपियाँ हस्तान्तरण गरेको छ। स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाबदेही बनाउन पहल कार्यक्रम ईएलपी अन्तर्गत इन्सेकद्वारा गठन गरिएको बाल अधिकार चेतना समूहलाई इन्सेक जिल्ला प्रतिनिधि तीर्थराज डुम्रेले उक्त रकम हस्तान्तरण गर्नुभएको हो। इन्सेकद्वारा भानु नगरपालिकामा गठन गरिएको मानवाधिकार समूहको आयोजनामा समस्या तथा सरकारवालाको पहिचान तथा कार्ययोजना निर्माण बैठक भदौ 17 गते भानु नगरपालिका एक भन्सारमा सम्पन्न भयो। मानवाधिकार समूहका संयोजक कृष्णराज धमनियाको अध्यक्षतामा सम्पन्न बैठकमा मानवाधिकार समूहले नगरपालिकाको शिक्षा, स्वास्थ्य, खाद्य र आवास सम्बन्धी विभिन्न समस्याहरू पहिचान गरेको छ। बैठकमा पहिचान भएका समस्याहरू समाधानका लागि सेवा प्रदायकहरूलाई ध्यानकर्षण गराउने निर्णय समेत बैठकको छ। भानु नगरपालिकामा गठन गरिएको मानवाधिकार समूहले भानु नगरपालिकामा पेश गरेका शिक्षा, स्वास्थ्य, खाद्य र आवाससँग सम्बन्धित अधिकांश मागलाई नगरपालिकाले वार्षिक एवं दीर्घकालीन नीति, कार्यक्रम र बजेटमा सम्बोधन गरेको जनाएको छ। नगरपालिकाले भदौ 17 गते इन्सेकलाई पत्र लेखी मानवाधिकार समूहद्वारा विभिन्न मितिमा नगरपालिकामा पेश गरेको ध्यानकर्षण पत्रप्रति नगरपालिका तथा नगरसभाको गम्भीर ध्यानकर्षण भएको जनाइएको छ। मानवाधिकार शिक्षा कार्यक्रमका बारेमा आफ्ना राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना हो मानवाधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र एनसेक गण्डकी प्रदेश कार्यालय पोखरा। हामीलाई इमेलमा pokhara@ensec.org.np पत्र पठाउन र facebook.com/ensecradio कमेन्ट लेख्न सक्नुहुन्छ। मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। कार्यक्रमबाट म प्रस्तुत आरजु विष्ट सल्यानी र एनसेक टिमलाई बिदा दिनुहोस्। नमस्कार।